आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन हिब्रू छ अध्यायबाट शुरू गर्न गइरहेका छौं। यो छ अध्यायको मुख्य विषय हो खतरनाक संकेत चिन्ह, भौतारी जाने कामको जोखिम। आज हामी यस विषयबाट खालि हिब्रू छ अध्याय एकदेखि नौ पदबाट मात्र अध्ययन गर्नेछौं। अघिल्लो कार्यक्रममा हामीले हिब्रू पाँच अध्यायमा देखेका थियौं खतरनाक संकेत चिन्ह, जुन थियो मन्द सुन्ने कामको जोखिम, भद्दा सुन्ने कामको जोखिम। अहिले हिब्रू विश्वासीहरूले खेदोको र सतावट आइरहेको देख्न सक्ने भएकोले गर्दा ख्रीष्टको लागि तिनीहरूले स्वीकारेको अंगीकारबाट तर्केर आफ्नो यहुदी मतमा फेरि फर्किजाने कुराको खतरा छ। लेखकले यहुदी धर्मको बच्चा कुराहरूका उल्लेख गर्दछन्, जुनले राख्नुपर्ने सरोकार, धर्मविधि, धार्मिक कृत्य इत्यादि सम्बन्धीका कुरासँग मात्र थियो। लेखक तिनीहरूलाई बढ्न र परिपक्वता, निरन्तर परिपक्वतामा पुग्न उत्साह दिन्छन्। हिब्रू छ अध्यायको एक पदमा लेखिएको छ, यसकारण ख्रीष्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौं, मृत्युतिर लैजाने कर्महरूबाट पश्चाताप र परमेश्वरमाथिको विश्वासका कुराको जग फेरि नबसालौं। भनिएको छ, यसकारण ख्रीष्टका शिक्षाका शुरूका कुरालाई छोडेर हामी अघि सिद्धतातर्फ जाउँ, अर्थात ख्रीष्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौं। यसको मतलब हो कि बालक बच्चा विश्वासी मात्र नभइरहेर निरन्तर परिपक्वतामा बढ्दै जाउँ। मित्र, आज यो कुरा केवल हिब्रू विश्वासीहरूको निम्ति मात्र लागू छैन, धेरै विश्वासीहरूको निम्ति पनि यो छ जसको आत्मिक अवस्था कति पनि वृद्धि भएको छैन। जस्तो कि शुरूमा विश्वास गरेको दिनमा जस्तो थियो त्यस्तै नै वर्षौं पछि पनि उसमा छ, कुनै वृद्धि छैन, बरु घटेको छ। हामी निरन्तर परिपक्वतातिर बढ्नुपर्छ। पुरानो नियममा छवटा मौलिक वा बुनियादी तथ्यहरू छन् जुनले ख्रीष्टलाई शास्त्रोत, धर्मविधि प्रतीक र धार्मिक रीतिमा पूर्व चित्रण गर्दछ। पहिलो, मरेका कामहरूबाटको प्रस्ताव। दोस्रो, परमेश्वरमाथिको विश्वास। तेस्रो, बप्तिस्माहरूको शिक्षा। चौथो, हातको रखाई। पाँचौ, मरेकाहरूबाटको बौरी उठाइ। र छैटौं, अनन्त न्याय। मरेका कामहरूबाटको प्रस्ताव, मरेका कामहरूबाटको प्रस्ताव। यी मरेकाहरू चाहिँ मोसाको व्यवस्थाका कामहरू थिए। तिनीहरूले निरन्तर व्यवस्थाको पालन गर्न कोशिश गरिरहेका थिए, त्यसपछि त्यसको उल्लंघन गरे, त्यसको आज्ञा पालन गर्न सकेनन्, त्यसपछि फेरि त्यसको प्रस्ताव गर्थे। त्यो बच्चाको अनर्थक बकवाद हो। लेखक तिनीहरूलाई भन्दछन्, परमेश्वर माथिको विश्वास। हजुर, पुरानो नियमले परमेश्वर माथिको विश्वासको सिकाउँथ्यो। पुरानो नियम धार्मिक रीतिले परमेश्वरमा ख्रीष्ट प्रधान पुजारीद्वारा होइन तर मन्दिर बलिदानहरूद्वारा उहाँका जाने कामबाट विश्वासको प्रस्तुत गर्दथ्यो। अनि दुई पदमा लेखिएको छ, यहाँ एक पद पढिदिन्छु, यसकारण ख्रीष्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौं, मृत्युतिर लैजाने कर्महरूबाट पश्चाताप र परमेश्वरमाथिको विश्वासका कुराको जग फेरि नबसालौं। अनि दुई पदमा लेखिएको छ, विभिन्न बप्तिस्मा सम्बन्धी शिक्षा, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्ड जस्ता कुराहरूको जग फेरि नबसालौं। बप्तिस्माको शिक्षाले नयाँ नियमको बप्तिस्मासँग राख्नुपर्ने कुनै सरोकार छैन। तिनीहरूले पुरानो नियम धार्मिक रीतिको धुने कुराको संकेत गर्दछ। त्यहाँ तिनीहरू धेरै थिए। हिब्रू विश्वासीहरू यी कुराहरूमा फर्किन चाहना गरिरहेका थिए, जुनहरू खालि छायाहरू मात्र थियो। तिनीहरू नेगेटिभ थिए, जुनबाट आत्मिक तस्विरहरू प्रदर्शित गरिए। तिनीहरूले ख्रीष्टको पूर्व चित्रण गर्दथ्यो। अनि अर्को कुरा लेखिएको छ, हात रखाई, अर्थात हात राख्ने कुरा। यो पनि पुरानो नियमको धर्मरीति थियो। जब कुनै मानिसले पशु बलिदान ल्याउँथे, उसले त्यस पशुको शिरमा आफ्नो हातहरू त्यससँग आफ्नो एक रूपताको सूचित गर्न राख्दथ्यो, अनि पशुले बलिदानको वेदीमा उसको स्थान लिइरहेको हुन्थ्यो। अनि अर्को कुरा छ, मरेकाहरूबाटको बौरी उठाई। मित्र, यसको पुरानो नियममा
सिकाइन्दथ्यो, तर अहिले तिनीहरू ख्रिस्टको पुनरुत्थानसम्म आउन र जीवित ख्रिस्ट कहाँ आउन आवश्यक थियो। अनि अनन्त दण्ड, हजुर, यो पनि पुरानो नियममा सिकाइन्दथ्यो। अनि तीन पदमा लेखिएको छ, यदि परमेश्वरको अनुमति भयो भने हामी यसै गर्नेछौ। यसले हामीलाई त्यस अनुच्छेदमा ल्याउँदछ जुनले शास्त्रमा धेरै कठिनाइहरूको खड़ा गरेको छ। कोही कोहीले यसको अर्थ खुलाउन अति नै कठिन अनुच्छेदको रूपमा विचार गर्दछन्। अनि चारदेखि नौ पदमा लेखिएको छ, किनकि तिनीहरू जसले एकचोटि ज्योति पाएर स्वर्गीय वरदान चाखेका छन् र पवित्र आत्माका सहभागी भएका छन् र परमेश्वरको उक्तम वचनको र आउने युगका शक्तिको स्वाद चाखेका छन्, त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भने त तिनीहरूलाई पश्चाताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ, किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरको पुत्रलाई फेरि क्रूसमा टाँग्छन् र खुलाम खुला उहाँको अपमान गर्छन्। जुन जमिनले आफूमाथि सधैँ वर्षने पानी पिउँछ र मानिसहरूका निम्ति खनजोत गरिएको छ र तिनीहरूका निम्ति मनपर्ने अन्न बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष पाउँछ, तर त्यसले काँडा र सिउँडीहरू उमार्यो भने त्यो बेकममा हुन्छ र परमेश्वरको श्राप पर्न सक्छ, अन्त्यमा त्यो जलाइन्छ। हामीले यस्ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ प्रिय हो, मुक्ति सम्बन्धीका अझ असल कुराको बारेमा हामी निश्चित छौं। पद नौ यो अनुच्छेदको चाबी हो, तर यसमा के भनिएको छ त्यसको सन्दर्भ विषय बुझ्न आवश्यक छ। जब हामी यो खण्डको अध्ययन गर्दछौ, हामी तत्काल यस आश्चर्यजनक तथ्यसँग सामना गरिदछौ कि सामान्यतया टिप्पणीकारहरूले यस अध्यायलाई छोडेका छन्। अरू त के, टिप्पणीकारहरूको राजकुमारको रूपमा जानिने डाक्टर जी क्याम्बेल मोर्गनले आफ्नो हिब्रूहरू पुस्तकको टिप्पणीमा यसको बिल्कुलै छोडेका छन्। तर जब यस खण्डको बारेमा उपलब्ध अर्थ खुलाई वा व्याख्याको देख्छौ, ती हरेक व्याख्याको सार झिक्दा हामी बुझ्न सक्छौ कि तिनीहरूले यस खण्डको त्यति धेरै व्यवहार गरेनन्, किनभने हामी धेरै अर्थ खुलाइहरूको व्याख्याहरूको पाउँदछौ। मित्र, आउनुहोस् हामी यस खण्डलाई खण्डको विषयमा केही अर्थ खुलाइहरूको व्याख्याहरूको जाँच गरौं। सबै अर्थ खुलाई वा व्याख्याहरूमध्ये मलाई असन्तुष्ट गर्ने व्याख्या यो हो, यहाँ उल्लेख गरिएका ख्रिस्टियनहरू विश्वासीहरूले आफ्नो उद्धार गुमाए, त्यसको मतलब तिनीहरू एकपल्ट उद्धार पाएथे तर पछिबाट तिनीहरूले आफ्नो उद्धार गुमाए, हराए। त्यहाँ धेरै मानिसहरू छन् जसले यो विचारधाराको लिन्छन्, अनि तिनीहरूमध्ये प्राय सबै नयाँ जन्म पाएका विश्वासीहरू हुन्, तर यो विश्वासले तिनीहरूलाई त्यति आरामदायक बनाउँदैन, जस्तो कि हवाईजहाजमा यात्रा गर्ने कुरा मेरो निम्ति त्यति आरामदायक हुँदैन, मतलब हवाई यात्राको त्यति आनन्द म उठाउँदिन। मलाई थाहा छ कि म त्यहाँ हवाईजहाजमा अरूहरू जस्तै सुरक्षित छु, तर म त्यस यात्राको आनन्द भोग गर्दिन जस्तो कि अरूहरू गर्छन्। आज त्यहाँ धेरै मानिसहरू छन् जो आफ्नो उद्धारको बारेमा निश्चय छैनन्, त्यसकारण त्यसको आनन्द भोग गरिरहेका छैन, तैपनि तिनीहरू उद्धार पाएकाहरू हुन्। यदि तिनीहरूले आफ्ना विश्वास ख्रिस्टमा आफ्नो उद्धारकर्ताको रूपमा लगाएका छन् भने महत्वपूर्ण कुरा तिनीहरूसँग भएको विश्वासको पूर्ण राशि होइन, तर महत्वपूर्ण त्यो जन त्यो व्यक्तिमाथि हो जुनमा यस उद्धार निर्दिष्ट गरिएको छ। तिनीहरूले यो अनुच्छेद खण्डमा अन्य शास्त्रको खण्डबाट धेरै फर्कन्छन्, किनकि तिनीहरू इन्कार गर्दछन् कि हामीसँग सुनिश्चित उद्धार छ जुनको गुमाउन वा हराउन सकिँदैन र विश्वासी ख्रिस्टमा सुरक्षित छन्। म यसको प्रशस्त मात्रामा स्पष्ट पार्न चाहन्छु कि म विश्वास गर्दछु कि हामीसँग सुनिश्चित उद्धार छ, किनभने शास्त्र यस बिन्दुमा यस पोइन्टमा अति नै स्पष्ट छ। पाउलले रोमी आठ अध्यायको एक पदमा भन्छन्, यसकारण अब ख्रिस्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन। अनि पाउलले त्यस महान सत्यताको यस प्रकारको साहसिक कथनको विजयी चरम सीमामा विस्तृत गर्छन्, भन्छन् रोमी आठ अध्यायको 33 पदमा, परमेश्वरका चुनिएकाहरूको विरोधमा कसले दोष लाउला? धर्मी ठहराउनु हुने त परमेश्वर हुनुहुन्छ। परमेश्वरको सिंहासन सबभन्दा कमजोर नम्र मानिसको मदत हो जो ख्रिस्टले विश्वास गरेका छन्। र आज परमेश्वरको विश्वमा कुनै सृष्टि गरेका स्वर्गीय प्राणीहरू छैनन् जसले उहाँको रगतमा विश्वासद्वारा धर्मी ठहरिएकाहरूमा एकजनाको विरूद्धमा पनि दोष ल्याउन सक्छन्, कति पनि ल्याउन सक्दैन। पाउल निरन्तर आफ्नो कथनलाई जारी राख्छन्। रोमी आठ अध्याय 34 देखि 39 पदमा, दण्डको आज्ञा दिने को हो? पहिलो कुरा, मर्नु हुने त ख्रिष्ट हुनुहुन्छ। दोस्रो, तर झन बहुराउनु पनि भएको छ, पुनः बौती उठ्नु भएको छ। तेस्रो कुरा, जो परमेश्वरको दाहिने हातपट्टि पनि बस्नु भएको छ। अनि चौथो कुरा, जसले हाम्रो निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ। मेरो मित्र, यदि तपाईँले यी वचनहरूको लिनुहुन्छ भने तपाईँले आत्मविश्वास वा निश्चयताको महान जग वा आधार पाउनुहुनेछ। अनि रोमी 8:35-37 पदमा पाउल भन्छन्, कसले हामीलाई ख्रिष्टको प्रेमदेखि अलग पार्ला? के संकष्टले, क्लेशले, सतावटले, अनिकालले, नग्नताले, खतराले वा तरवारले? जस्तो लेखिएको छ, तपाईँको निम्ति हामी दिनभरि मारिन्दछौ, हामी काटिने भेडाहरू जसै भेडाहरू झै गनिन्दछौ। तर यी सबै कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, विजेताहरू भन्दा पनि बढी छौ। मित्र, यसले के तपाईँलाई सन्तुष्ट गर्दछ? हजुर, निरन्तर हामी अगाडि पाउलको कुरालाई सुनौ। रोमी 8:38-39 पदमा, किनकि मलाई पूरा निश्चयता भएको छ, न मृत्युले, न जीवनले, न स्वर्गदूतले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उच्चैले, न गहिराईले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु येशु ख्रिष्टमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ। मित्र, के तपाईँ यहाँ कुनै त्यो कुराको उल्लेख गर्न सक्नुहुन्छ जुन पावले यस अनुच्छेदमा उल्लेख गरेका छैनन्? के तपाईँ त्यस्तो कुनै कुराको देख्नुहुन्छ जुनले तपाईँलाई ख्रिष्टको प्रेमबाट अलग गर्न सक्छ? यहाँ हामीसँग एक पूर्ण निश्चयता वा ग्यारेन्टी छ कि हामीलाई कुनै कुराले परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन। कुनै पनि देखी अनदेखी कुराहरूले वा कुनै शारीरिक, प्राकृतिक र अलौकिक कुराहरूले हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन जुन ख्रिस्ट येशू हाम्रा प्रभुमा छ। हाम्रा प्रभु येशूले पनि हाम्रो पूर्ण सुरक्षाको बारेमा केही महान कथनहरू बनाउनु भएको छ। उहाँको कुरालाई सुन्नुहोस्, उहाँमा भरोसा गर्नुहोस् र उहाँलाई विश्वास गर्नुहोस्। मेरो मित्र, परमेश्वरको वचन जीवित र शक्तिशाली छ। येशूले भन्नुभयो, योहान 10:27-28 पदमा, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु अनि तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु। कस्तो प्रकारको जीवन? अनन्त जीवन। यदि तपाईँ यसको हराउन वा गुमाउन सक्नु भए त्यो निश्चय नै अनन्त जीवन होइन र तिनीहरू कहिले नष्ट हुने छैनन्, न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ। योहान 10:29 पदमा निरन्तर आफ्नो भनाइलाई जारी राख्छन्, मेरा पिता जसले ती मलाई दिनुभयो सबैभन्दा महान हुनुहुन्छ, मेरो पिताको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्दैन। मित्र, यो तपाईँले उहाँलाई पक्रिराख्ने तपाईँको योग्यता क्षमताको प्रश्न होइन, तर यो तपाईँलाई पक्रिराख्ने उहाँको योग्यता वा क्षमताको कुरा छ। यहाँ उहाँ भन्नुहुन्छ कि उहाँले हामीलाई मजबुत रूपमा पक्रिराख्न सक्नुहुन्छ र उहाँलाई विश्वास गर्नेहरू कहिले पनि नष्ट हुने छैन। तर प्रश्न यहाँ छ, के तपाईँको आशा त्यो परमेश्वरमा स्थिर छ जो सर्वशक्तिमान हुनुहुन्छ या अरू कुनै कुरामा? मैले केही शास्त्रबाट ती अनुच्छेदहरूको उद्धृत गरे जुनले यसलाई प्रचुर मात्रामा, प्रशस्त मात्रामा स्पष्ट पार्दछ कि हामी परमेश्वरको परिवारमा नयाँ जन्म पाएपछि तपाईँ र म हराउन, गुम हुन वा निन्दित हुन सक्दैनौ। हामी ख्रिस्टमा विश्वासद्वारा परमेश्वरको सन्तानहरू बन्छौं। कुनै व्यक्ति विश्वासद्वारा ख्रिस्टमा एकपल्ट परमेश्वरको सन्तान बनिसकेपछि उसँग अनन्त जीवन छ। म यस व्याख्या वा अर्थ खुलाएको स्वीकार गर्दिन कि हिब्रू 6:4-9 पदमा उल्लेखित मानिसहरू एकपल्ट उद्धार पाएथे र पछिबाट आफ्नो उद्धार हराए, गुमाए। त्यहाँ अर्को दोस्रो व्याख्या वा अर्थ खुलाई पनि छ, जुनसँग केही दम छ, केही खुबी छ। त्यहाँ कोही छन् जो बहस गर्दछन् कि यो कल्पित मान लिएको मामला हो। पछमा उल्लेखित कथन यदि पतित भए भने, हजुर, त्यहाँ खाली सम्भव मात्र छ कि त्यो हुन सक्नेछ। लेखकले भन्दैन कि त्यो निश्चय नै हुनेछ वा निश्चय नै घट्नेछ, यो मात्र भन्छन् कि त्यो सम्भव छ कि त्यो हुन सक्छ वा घट्न सक्छ। ती व्यक्तिहरू जो बहस गर्दछन् कि यो सही व्याख्या वा अर्थ खुलाइ हो, तिनीहरू भन्छन् यो बाइबलमा अति नै ठूलो यदि, अंग्रेजीमा इफ हो। म तिनीहरूसँग केही हदसम्म सहमतमा छु। यदि मैले हिब्रूमा भएको यो अनुच्छेदको बारेमा अर्को अर्थ खुलाएको विचार मान्ने व्यक्ति नभएको भए मैले यस अर्थ खुलाईलाई स्वीकार गर्ने थिएँ। अनि तेस्रो अर्थ खुलाई वा व्याख्याले यो कुराको औल्याउँदछ, पक्षको ग्रीकमा वास्तवमा कुनै शब्द यदि छैन, तिनीहरूको भनाइ अनुसार त्यसकारण यसरी यसको अनुवाद गर्नुपर्दछ, पतित भए। त्यसकारण यी मानिसहरूसँग अर्को अर्थ खुलाइ छ, जुन यो हो, यो अनुच्छेदले खालि मुखले मात्र स्वीकार गर्ने विश्वास गर्ने बोक्रे विश्वासीहरूको बताउँछ। तिनीहरू सत्य विश्वासीहरू होइनन्, तिनीहरू खालि बाहिर क्रिस्चियन हो भनेर दावा सहित बहाना गर्दछन्। मित्र, म यस विचारको ग्रहण गर्दिन। यद्यपि महान बाइबल विद्वान म्याथ्यू हेनरी, एफडब्ल्यू ग्रान्ट र जेएन डर्बीले यस विचार पक्रे पनि, मित्र, म यो अर्थ खुलाएको स्वीकार गर्दिन कि यी मानिसहरू खालि बोक्रे मुखको मात्र विश्वासीहरू थिए, सत्य विश्वासीहरू थिएन। म विश्वास गर्दछु कि यहाँ छ अध्यायमा उल्लेखित मानिसहरू सत्य विश्वासीहरू थिए, किनभने तिनीहरूलाई धेरै त्यस तरिकामा पहिचान गरिएका छन्। यदि तपाईँ हिब्रू चार अध्यायमा गएर पूरै पढे, तपाईँले यो कुराको देख्नुहुनेछ कि यी मानिसहरूसँग सुन्ने कानमा भद्दा थियो, मन्द थियो। यसले यो भन्दैन कि तिनीहरू पाप र अधर्ममा मरेका थिए। अनि हिब्रू पाँच अध्यायको बाह्र पदमा यसले भन्छ, किनकि समय अनुसार वा तिमीहरू गुरूहरू भइसक्नु पर्ने थियो, फेरि तिमीहरूलाई सिकाउनको निम्ति यो खाँचो छ, अनि तिमीहरू यस्ता भएका छौ कि अझै दुधै चाहिन्छ। तिनीहरूलाई दूधको मात्र आवश्यक थियो, किनभने तिनीहरू बच्चाहरू हुन्। उद्धार नपाएका व्यक्तिलाई दूधको आवश्यकता पर्दैन, उसलाई जीवनको आवश्यक छ, उसलाई नयाँ जन्मको आवश्यक छ। उनी पाप र अधर्महरूमा मरेका छन्। उनी नयाँ जन्म पाइसकेपछि केही दूतले उसलाई सहायता गर्नेछ। त्यसकारण म विश्वास गर्दछु कि हिब्रूको लेखक बच्चा मसीहा विश्वासीहरूको सम्बोधन गरिरहेका छन् र उसले तिनीहरूलाई निरन्तर परिपक्वतामा बढ्न आग्रह गर्दछन्। फेरि त्यहाँ अन्य टिप्पणीकारहरू छन् जसले यो विचार मान्दछन् कि जबकि यहाँ उल्लेखित मानिसहरू पहिलो शताब्दीका यहुदी विश्वासी भएकोले गर्दा यो चेतावनी खालि तिनीहरूलाई मात्र लागू छ। हिब्रूको पुस्तक लेखिन्जेलसम्म मन्दिर अझै खड़ा उभिएकै थियो र लेखकले यहुदी ख्रिस्टियनहरूलाई बलिदानिक प्रणालीमा फर्किआउने कुराको बारेमा चेतावनी दिइरहेका थिए, किनभने त्यस्तो गर्ने कामद्वारा तिनीहरूले यो स्वीकार गरिरहेका हुने थिए कि येशु तिनीहरूका पापहरूको लागि मर्नु भएन। त्यसकारण जसले यो विचारको मान्दछन् भन्दछन् कि पद चारदेखि छली खाली त्यस दिनका यहुदी ख्रिस्टियनहरूको लागि मात्र लागू हुन्छ र हाम्रो दिनमा कुनैसँग यसको संकेत छैन, यस अर्थ खुलाएको पनि म ग्रहण गर्दिन। त्यो अर्को समूह छन् जसले हिब्रू छ दिएको छ पदमा उल्लेख असम्भव शब्दमाथि जोड़ दिन्छन्। तिनीहरूलाई नयाँ गर्न असम्भव छ। विचार यो हो कि मानिसको निम्ति असम्भव छ, तर यो परमेश्वरसँग सम्भव छ। तिनीहरूले हामीलाई याद दिलाउँछन् कि प्रभु येशूले भन्नुभयो मत्ती 19 अध्यायको 24 पदमा, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नत्थीबाट छिरेर जान सजिलो हुन्छ। निश्चय नै हाम्रो आफ्नै प्रयत्नमा स्वर्गीयमा प्रवेश गर्न हामी कुनैको निम्ति एकदमै असम्भव छ। हामीसँग उद्धारकर्ता हुनै पर्छ। त्यसकारण यस अर्थ खुलाएको म विश्वास गर्दिन। मित्र, यस्ता धेरै अर्थ खुलाइहरू छन् जुनको मैले उल्लेख गर्दिन, तर एउटा अर्थ खुलाइ छ जुन मेरो हृदयको निम्ति खास आशिष भएको छ। अनि मित्र, म अर्को दिनमा यसको बारेमा तपाईँहरूलाई बताउन गइरहेको छु। निश्चय नै म आशा गर्दछु कि तपाईँले यसको चुकाउनुहुने छैन।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536779, 98473536779। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
Jesus.